यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1010 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 38 जना, नुवाकोटमा 103 जना, धादिङमा 56 जना, चितवनमा 320 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 169 जना र भारतमा 5 जना गरी 1010 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरू मध्ये 972 जनाको मुचुल्का सम्पन्न भएको छ भने 56 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 121 महिला, 198 पुरूष र 309 नखुलेको गरी जम्मा 628 शव व्यवस्थापन गरिएको छ। साथै पहिचान नभएको 870 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रहरूबाट 4271 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4599 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3453 जना व्यक्तिहरूलाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466 जना, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जना रहेका छन्। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका सड़क अवरोध हटाउने कार्य समेत गरिरहेको छ। चीनको तिब्बत क्षेत्रबाट भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका 78 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका 16 द्वीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ी पश्चात ती नदीहरूमा पानीको बहाव तल रहे पनि सतर्कता अपनाउन भनेको हो। बाढ़ी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढ़ी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, संखुवासोभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको पूर्वानुमान गरेको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढ़ीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भोटेकोशी नदीमा यही भदौ 10 गते बाढ़ी आएपछि पृथ्वी राजमार्ग लगायत सड़क अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौँडादेखि संघीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रूट आजदेखि निर्धारण गरेको छ। दश चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रूट व्यवस्थापन गरिएको छ। दश चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरिएको छ। प्रहरी प्रधान कार्यालयले मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत ध्यानमा राखेर कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ जाने यात्रुवाहक सवारी साधन अनिवार्य रूपमा साँझ 6 बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताएको छ। प्रहरी प्रधान कार्यालयले 14 सीट भन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधन काठमाडौँबाट हेटौँडातर्फ जाँदा फर्पिङ फाखेल कुलेखानी हुँदै भीमफेदीतर्फ जाने रूट निर्धारण गरेको छ। त्यसै गरी काठमाडौँतर्फ आउँदा भने भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउने रूट तय गरिएको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेली ब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालवाहक सवारी साधनले सो बेली ब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै आउने व्यवस्था गरिएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङ्गु पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले जानकारी दिनुभयो। रसुवामा आएको बाढ़ी जस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढ़ी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ। उहाँका अनुसार चिनिया अधिकारीले रसुवा बाढ़ी र त्यसले पुर्याएको क्षतिलाई ध्यानमा राखेर झाङ्गु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारेको छ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसूद पेजिस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको प्रष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अंग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।